SBS live streams and podcasts are supported by advertising.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
आप SBS उर्दू के साथ हैं।
इस वक्त हमारे साथ स्टूडियो में सानिया सईद मौजूद हैं, जो एक हाउस होल्ड नेम है पाकिस्तानी टेलीविजन, फिल्म और थिएटर देखने वालों के लिए। तकरीबन दो दहाइयों से ज़्यादा से वो स्क्रीन के ऊपर अपने फन का जादू जगा रही हैं। लेकिन इब्तिदा में हम यही उनसे पूछेंगे कि ये ऑस्ट्रेलिया कैसे आना हुआ इस वक्त आपका।
सबसे पहले तो आदाब, अस्सलाम वालेकुम। बहुत सारे पाकिस्तानी हमारे दोस्त रहते हैं और यहाँ हम उनके लिए हम कहते हैं कि हम पाकिस्तान से अच्छी न्यूज़ लेकर आते हैं, और वो है इंडस हॉस्पिटल एंड हेल्थ नेटवर्क, जो इस वक्त पाकिस्तान का सबसे बड़ा हेल्थ नेटवर्क है और 100% पेपर फ्री है और किसी तरह के भी चार्जेस के बगैर कोई एक रुपया भी इलाज के लिए जहाँ नहीं लिया जाता, चाहे छोटे से छोटा इलाज हो, चाहे तवील इलाज हो, गांव में हो, शहर में हो, किसी का भी हो, बच्चे का हो, जवान का हो, बूढ़े का हो, किसी जेंडर का हो, किसी से कुछ चार्ज नहीं किया जाता, किसी तबके का हो।
जिन लोगों ने आपको सोशल मीडिया पे फॉलो किया है, टीवी पे फॉलो किया है, थिएटर पे फॉलो किया है, फिल्म पे फॉलो किया है, कि
रेडियो पे भी
आपने किया है, तो उसके फॉलो करने वाले भी होंगे, बड़े मजबूत किस्म के किरदार किए हैं, बड़े मुनफरिद किरदार अदा करती रही हैं। और कहानी मेरे ख्याल में शायद शुरू होती है हसीना मईन के ड्रामा और अनवर मकसूद की ड्रामों से लेके, और ये कमली की फिल्म और जो बड़े बड़े मिनटों पर ड्रामे आपने किए उनसे होती है। लेकिन ऑस्ट्रेलिया में जब आप एक फनकार की हैसियत से आती हैं, जाहिर है जो काम आपने अपनी सरजमीन पे किया है वही आपकी शनाख्त बनती है। आप फनकारों की बाहर के मुल्कों में रिप्रेजेंटेशन को कैसा देखती हैं?
बहुत ज़रूरी है कि हमारे फनकार ज़्यादा से ज़्यादा बाहर जाएं, और क्योंकि इतने पॉपुलर हमारे प्लेस पहले भी थे मगर जितने इस वक्त हैं उतने कभी भी नहीं थे। और आई थिंक अनऑफिशियल एम्बेसडर्स हैं हम, सफ़ीर हैं अनऑफिशियल, और इतना इम्पैक्ट है अब तो नई जो जनरेशन है हमारे स्टार्स की, तो ज़रूर जाना चाहिए और कंस्ट्रक्टिव कामों के लिए जाना चाहिए।
ये खास प्रोग्राम जो इंडस हॉस्पिटल का है, ये
मुझे याद नहीं है कि मैं कब आई थी इंडस हॉस्पिटल, और इत्तेफाक की बात है कि किसी को भी इंडस हॉस्पिटल में याद नहीं है कि मैं क्यों और कैसे आई थी। बहरहाल मैं किसी तरह पहुंच गई थी इंडस हॉस्पिटल, और मैं वहाँ वॉलंटियर करती हूँ ऑन्कोलॉजी पीड्स में बच्चों के साथ, जो कैंसर के पेशेंट बच्चे हैं उनके वार्ड में मैं रज़ाकाराना तौर पर जो भी कर सकती हूँ, बच्चों को एंटरटेन करना है, कहानियाँ सुनाना है, पेरेंट्स से बात करना है, ख़ासतौर पे मदर्स से बात करना है। हमारा एक बहुत एक्सटेंसिव प्रोग्राम है, हमारा साइकोसोशल डिपार्टमेंट है, हमारा स्कूल है जहाँ हमारे पेशेंट बच्चे पढ़ते हैं, जब वो एडमिट होते हैं तो उनका वक्त ज़ाया ना हो, एकेडमिक वक्त उनका ज़ाया ना हो, तो वो वहाँ पढ़ते भी हैं। कुछ सालों में हमने बहुत ग्रो किया है, एक तो हमारा नेटवर्क बहुत बड़ा हो गया है, दूसरे हमारी नई बिल्डिंग बन रही है कराची में, जो हमारा बेसिक अस्पताल था जहाँ से हमने शुरू किया था, अब वो एक बहुत बड़ी इमारत है।
आजकल सोशल मीडिया का ज़माना है, प्राइवेसी के बारे में बहुत बात होती है, फनकार जब शोबीज़ में आने लगते हैं उनको क्या इस बात के लिए तैयार रहना चाहिए कि उनकी प्राइवेसी अब उस तरह की नहीं रहेगी जिस तरह की वो प्राइवेसी शायद चाहते हों?
बिल्कुल भी नहीं, ये तो आप पे मुनहसर है कि आपकी शख्सियत पे भी बहुत इन्हिसार है इस बात का कि आप अपनी ज़िंदगी कितनी बांटना चाहते हैं दूसरों के साथ। कुछ लोग कंफर्टेबल होते हैं अपनी सब पूरी ज़िंदगी लोगों के साथ शेयर करने में, और कुछ नहीं होते, जो नहीं होते उन्हें नहीं करनी चाहिए। मगर प्राइवेसी के भी लेवल्स हैं ना, अब जो काम हम जैसे हम इंडस में काम करते हैं या हम ACF में काम करते हैं या किरण फाउंडेशन में काम करते हैं, वो भी हमारा प्राइवेट, हम वो मेरी प्राइवेट लाइफ का हिस्सा है, लेकिन उसका काफ़ी हिस्सा शेयर किया जा सकता है, किया जाना चाहिए, ताकि उसमें ज़्यादा से ज़्यादा लोग शरीक हों और ज़्यादा से ज़्यादा अवेयरनेस हो। लेकिन पर्सनल अगर आप, इफ़ यू आर ओके विद इट तो ठीक है, बट इट डज टेक अ टोल ऑन यू, उसकी कीमत है।
और सोशल मीडिया भी क्या उस कीमत को चुकाने में कुछ किरदार अदा कर रहा है?
नहीं, बिल्कुल कर रहा है, क्यों नहीं। अब एक्चुअली सोशल मीडिया का मसला नहीं है, सोशल मीडिया तो एक टूल है, इसको आप जिस काम के लिए इस्तेमाल करेंगे ये वही नतीजे देगा। अगर आप इसे पर्सनल लाइफ शेयर करने के लिए इस्तेमाल करेंगे तो ये वो नतीजे देगा, आप इसे अपना काम शेयर करने के लिए करेंगे तो ये वो नतीजे देगा। बहुत बड़े बड़े स्टार्स हैं जो सोशल मीडिया पे नहीं है, देयर ओके।
आप पहली बार ऑस्ट्रेलिया आने का इत्तेफाक?
बिल्कुल पहली बार।
पाकिस्तान के बारे में कौन सी ऐसी अच्छी चीज़ है जो आप ऑस्ट्रेलियंस को बताना चाहेंगी, शायद उन्हें मालूम ना हो?
पाकिस्तानियों में एक बहुत ख़ास वस्फ है कि जिसको वो ट्रस्ट करते हैं, जिन्हें वो, जिन पर वो एतबार करते हैं, वो उनको उनका हाथ ज़रूर थामते हैं। इस वक्त जितना जितनी एजुकेशन है जो अंडरसर्व्ड तबकात को पहुंचाई जा रही है, और जितनी हेल्थ फैसिलिटी है जो अंडरसर्व्ड तबकात को पहुंचाई जा रही है, वो सब पाकिस्तानी लोगों का पैसा है। इट्स ऑल कमिंग फ्रॉम द पीपल ऑफ पाकिस्तान, एंड आई थिंक इट्स दैट्स अ वेरी यूनिक थिंग इन द वर्ल्ड। इसके ऊपर बहुत इकोनॉमिस्ट बहुत बात कर सकते हैं, और वो होती रहनी चाहिए ज़रूर, बट आई थिंक पिछले 17 साल में इस हॉस्पिटल के रेफरेंस से, और 15-20 साल और दूसरे ऑर्गेनाइजेशंस के रेफरेंस में जो मैं देख रही हूँ, दे आर ऑल बीइंग रन बाय द पीपल ऑफ पाकिस्तान। तो मुझे लगता है कि ये एक बहुत बहुत मुझे खसूसियत बहुत पसंद है।
अगर आप पाकिस्तान और ऑस्ट्रेलिया के दरमियान कोई मुश्तरका प्रोजेक्ट करना चाहें, कौन सा ऐसा मौजू होगा जिसका आप इंतखाब करेंगे?
हेल्थ तो होगा ही मेरा ख्याल है, कि यहाँ जो और तालीम लाजमन, मगर जो मुझे बहुत ज़्यादा इंस्पायर करता है, जो मैं चाहती हूँ कि ज़रूर होना चाहिए, वो है वाइल्ड लाइफ प्रिजर्वेशन। इन्वायरमेंटल साइंसेस के बारे में ऑस्ट्रेलिया से बहुत कुछ है सीखने के लिए, सारी दुनिया के लिए।
क्या किसी कैंगरू का सामना हुआ आपसे?
कैंगरू का नहीं हुआ, लेकिन आपके जो बड़े तोते हैं उनसे बहुत मेरी दोस्ती हो गई। जी, काकाटूस से मेरी बहुत दोस्ती हो गई।
ऑस्ट्रेलिया में आपने कोई ऐसी दिलचस्प, अजीब या मुनफरिद चीज़ ऐसी देखी जो आप वापस पाकिस्तानियों को बताना चाहेंगी?
हाँ, बहुत कामनेस है कि हाँ, हिजान नहीं है जो आपको बड़े 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 दूसरे और मुल्कों के बड़े शहरों में नज़र आता है, और एक खामोशी है जो मुझे,
हंगामा खेजी नज़र नहीं आती।
हाँ, नहीं है, मुझे बहुत अच्छी लगी,
पुरसकून।
हाँ,
अगर किसी ऑस्ट्रेलियन को कोई उर्दू का लफ्ज़ सिखाना हो, सबसे पहले किस लफ्ज़ का इंतखाब करेंगे?
मेरे ख्याल है उन्स।
और जिन लोगों की उर्दू कमज़ोर है उनको आप बताएंगी उन्स के मायने? उन्सियत से निकला है।
उन्सियत का मतलब है मोहब्बत, प्यार, लगाव।
बारबेक्यू भी बड़ा पॉपुलर है यहाँ, कल्चर का एक हिस्सा है। अगर बारबेक्यू में आपको जाने का मौका मिले और वन डिश पार्टी हो, कौन सी पाकिस्तानी डिश ले जाना चाहेंगी वहाँ? सलाद भी लेके
जाऊंगी, बहुत सारे ऑलिव्स ले जाऊंगी, मुझे पसंद है।
अच्छा, दैट्स गुड। तो जैतून उन्होंने नाम दिया जो अम की तर्जुमानी भी करता है। इसके अलावा इस वक्त आप ऑस्ट्रेलिया में क्या उनसे कहना चाहेंगी? कोई खास बात है ऐसे आपके दिल में कि आपने सोचा अगर ये सब मुझे मिले ये जरूर कहूंगी मैं उनसे?
अगर हम तमाम पूरे खित्ते के लोगों की बात कर रहे हैं जो यहाँ ऑस्ट्रेलिया में बसते हैं और उर्दू समझते हैं, तो उनसे तो मैं सिर्फ ये कहूँगी कि देखिए, जब हम यहाँ रह सकते हैं बगैर किसी भेदभाव के और बगैर कदूरतें दिल में रखे, नफ़रतें दिल में रखे, तो हम वहाँ भी रह सकते हैं। तो अपने अंदर की अच्छाई को एक्सप्लोर करने के लिए इतना सफ़र, इतने समंदर पार आने की ज़रूरत नहीं है, वहाँ रहकर भी किया जा सकता है। तो जैसे हम और मुल्कों को, दूसरे जगहों को, खित्तों को खूबसूरत बनाने में, आगे बढ़ाने में उनकी मदद करते हैं, वैसे अपने खित्तों की भी करनी चाहिए, अपने मुल्कों की भी करनी चाहिए। एक प्रोजेक्ट मैंने किया था आओ कहानी बुनते हैं, वो हमारी ही टीम थी, ऑलमोस्ट सभी उलोमो पोलो के ही लोग थे वो, और वो बहुत ही यूनिक था, वो टेलीविजन के लिए था लेकिन था बहुत थिएट्रिकल, और उसमें मैंने 16 गेटअप्स किए थे, और वो ब्लैक बॉक्स का एक कॉन्सेप्ट है थिएटर में, तो हम कहानी नवीस थे, कहानी लिखते भी हम थे और हम ही किरदार थे, तो मैं कहानी सुना रही हूँ और मैं ही कहानी भी हूँ, तो वो एक बहुत 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 इंटरेस्ट, उसमें मैंने 16 किरदार किए थे, तो वो बहुत मज़ेदार था। ये पीटीवी पे चला था।
अच्छा,
मगर था थिएट्रिकल, कॉन्सेप्ट थिएट्रिकल है।
चलिए, फिर मैं दोबारा कहता हूँ कि आपका स्टूडियो में आने का बहुत बहुत शुक्रिया।
बहुत शुक्रिया, थैंक यू।
I have a pleasure of having Jeremy MacLellan in our studio, and you are traveling from US.
From the US, yes.
Yeah, this is the first time ever you are coming to Australia?
Yes, yes.
Okay, I have seen your Instagram profile. It has comedian, Catholic, dad, alleged member of the Muslim
Cousinhood. Yes, very important.
And U.S. ambassador to the Pindi boys.
Yes, yes, absolutely.
Please explain.
Oh, explain which part? So we can start with the alleged
probably
member.
Probably I just want to know about the,
yeah, the
alleged
member of the,
member right, of so, the Muslim cousins and U.S. ambassador to the
yes, so to the Pindi boys. And so
yes.
When I first started doing comedy and I was performing for Muslim groups in the U.S., which was unusual, being a Christian and performing for them, there were some – this was right when Trump was running for office for the first time. And the first time he ran, he was he didn't really like you people very much. And he had there were several bloggers, and one of them, Pam Geller, she's very Islamophobic, and she wrote an article about me. And in it, she said that I was on the Muslim Brotherhood comedy circuit. That's what she called it. And it's hard to explain to these kinds of people that the Muslim Brotherhood doesn't have a comedy circuit, that they're not very known for loving comedy. And I started this thing called the Muslim Cousinhood, which is just full of people who are Muslim or are accused of being Muslim in my case. And so then when I finally went to Pakistan, I had a long history with Pakistanis as a caregiver, and I knew Pakistanis. But when I finally went to Pakistan, people were warning me about the Pindi boys. They were telling me, "No, when you go to Pakistan, you need to watch out for the Pindi boys." And in my head, I thought it was this motorcycle gang, this like the Hell's Angels of Pakistan, and they were, you know, they dealt drugs or whatever. I get there, and they're not. It's just these guys from Islamabad, or no, guys from
outside
from
Islamabad,
right, from Rawalpindi, who like have Hondas and. They like take the silencers off the Hondas and they ride really loud and they sit, you know, three people to a Honda and they were just guys who would go to Centaurus Mall and these are them. So when I finally went to Rawalpindi, and I've been there several times since, I've gotten to know and love a lot of the Pindi boys, and so I feel myself somewhat of the U.S. ambassador to the Pindi boys.
You have performed in the UK, US, probably Canada, and Pakistan as well.
Yes.
Do you tailor your content according to the local
audience? It depends.
Audiences?
I mean, it depends on the specific audience. It's not a giant shift in content, but depends on where I am, whether they understand me talking quickly or not. I might speak a little slower. As I'm doing now, a little bit slower. I might turn my accent off, my southern accent, because it's hard to understand sometimes. And so, but no, I think, you know, in general, the people who come out to see me are expecting the content that they're used to from me. And so I don't really tailor it too much.
You are from the U.S.
Yes.
How the Pakistani audience came into your radar?
Before I was a comedian, I worked with people with disabilities, and I had some people that I took care of who were Pakistani and had autism, and just very briefly. But then when I became a comedian and I was talking about the things that I had learned, about Pakistan, about Islam, it went really viral because, like I said, it was when Trump was first running for office. And so I got to know a lot of Pakistanis. I got to be performing for a lot of Pakistani groups. And then when I went to Pakistan, it sort of blew up, and I ended up very enmeshed in the Pakistani culture and around a lot of Pakistanis all the time. Sure.
Was there any tougher moment of winning over a crowd in Pakistan or cracking up people from other parts of the world?
Not so much. One thing that's important is when you're performing for people that they pay attention. That's very important because if they hear just a tiny little clip or something, they might misunderstand something. And so you have to sort of maybe explain a little bit more when you're talking about something so that there's no misunderstandings. All in all, no, I find it very, when I'm in Pakistan, I'm performing for Pakistanis, I find it very normal. I don't find it, you know, totally alien or anything like that. It feels very comfortable to me.
Was there any awkward moment when you have on the stage that you are still trying to laugh up?
Oh, man, on the stage. I do know that one thing I was not expecting was the load shedding to happen during my show. And so there were moments when I would be in the middle of performing and then the power would go off and I would think that I had said something wrong. and that they were had shut the power off, you know, to like censor me or something. But it turned out it was just the power going off. So you wait a few minutes, you blame India, and then you the power comes back on, and you continue with the show.
So what is the best thing of Pakistan that you want to share with those Australians probably who might not be aware about it?
Oh man, I think it's interesting. Like, so when I go to Pakistan and I spend, you know, a month or 2 months there each time, when I come back home to the U.S., I experience culture shock coming back to the U.S. because people are not in my space. They're not people don't, you know, I go over to someone's house and it's just them there. It's not their entire family of 50 people. What I love about Pakistan is ultimately just the people, how hospitable they are, how welcoming they are, how, you know, you start the day doing one thing and then you might end the day doing something totally different or in someone's house that you don't know. And it's just like, it's very, you go with the flow in a lot of ways. And that's what I love about it. And then also the food, obviously. But the food is just part of the hospitality and part of the, like, communal gathering of people. And I think that it's a very welcome break from a lot of times in the U.S. where we don't see each other, we don't talk to each other. And when you eat, you're alone. And so it's very much a culture shock sometimes.
As your Instagram account says, as a definition in the introduction, you are a dad as well.
That's right.
Since you became a dad, yes, is your perspective about your content or stand-up comedian being changed, or you start feeling a little bit more responsibility on that?
No, not necessarily. I probably should. No, my kids, I mean, I do material about my kids. I tell stories about my kids. My kids love that I do comedy, and they've come to some of my events, and they enjoy that their dad's a comedian. But I mean, obviously, I want things. I don't want them to, you know, get older and then watch my stand up from now and be like, you know, insulted or something. So I do think about them and like our future together and what they will think of me when they're like when they're adults and things like that. But ultimately, I mean, I've always worked clean as a comedian, so it's not that I've, you know, made my comedy more PG or anything like that. My stuff's always accessible to, you know, people who are families and things like that. So, not a huge thing.
Without taking the name of any specific venue, can you a little bit explain about this U.S. ambassador to the Pindi Boys,
yes,
the
yes.
background story of that?
Absolutely. So, well, like I said, people warned me about the Pindi Boys, but also the Pindi Boys were going to, there was a mall in Islamabad that announced a new rule that they were going to be charging Pindi Boys like 300 rupees or something like that to go into the mall. The goal being to like prevent them from going and not spending any money or something. And so I posted this thing claiming to be the U.S. ambassador to the Pindi Boys online and then, demanding that they change the rule. And then the next day, the mall like announced that they were changing their policy to make the like 300 rupees thing redeemable. And so they had changed the policy in result of me being like the, you know, claiming at least to be the U.S. ambassador to the Pindi Boys as if that's a post. And so because of that, there was this like I was this hero who had like saved them from this like discriminatory policy. So.
Oh, okay. So you are a true influencer
yes,
in that
yes,
sense.
Yes, absolutely.
Okay? But what is the purpose of visiting Australia?
So the purpose right now is really to raise money for the Indus Hospital. Indus Hospital has a network of hospitals in Pakistan, not just in Karachi, but also in Lahore and Islamabad, you know, all these places. And I've been working with them for years and touring with them for years. This is my first time in Australia, though. And everywhere we go, though, there's a lot of support because of the respect and admiration people have for the Indus Hospital. It's specifically, you know, providing free care for people in Pakistan. And because of my past as a caregiver for people who are Pakistani, it's really something that's near and dear to my heart. And, you know, after years being involved in, you know, with the Indus Hospital, I've done shows for them in the U.S. and Canada and also in Dubai. Being here in Australia doing it, it's just very lovely. So I'm here mostly for them, but also it's my first time, so I've really loved it.
Yeah, last but not least, want to say anything to the Urdu audiences who are watching you now?
Oh, bahut bahut shukriya for having me here. So like the thing with Urdu is the Pakistanis, they always speak in English, but then they'll switch to Urdu very quickly. Right.
And a lot of time,
right. Yes, absolutely. And so it leads Gore in suspense, because Pakistanis will be telling a story and they'll be like, and then I went into my house and there was a man there and he reached into his pocket and blah, 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 blah. And I'm like, I don't know what you said. What's happened? And so like, so be patient with us, Gore. You know, it's we're trying.
Yeah.
Well, you know, we have an event in Sydney and then we have an event, I think, in Perth. No, it's a lot of it is content from things that I, you know, have experienced since landing here in Australia, that I've been writing all the time. I write all the time, so come see it. Come see our shows, and I think you'll enjoy it.
Thank you very much, Jeremy. Thank you. آسٹریلیا آنے والے مہمانوں میں ہمارے ساتھ اس وقت موجود ہیں پرویز احمد صاحب. وہ ہم کو خود اب بتائیں گے کہ ان کی کیا ذمہ داریاں ہیں. پرویز صاحب, ایس بی ایس اردو میں میں آپ کو خوش آمدید کہتے ہوئے پہلا سوال یہی پوچھوں گا کہ آپ کی کیا ذمہ داریاں اور آپ کہاں ہوتے ہیں عام طور پر؟
بہت بہت شکریہ سب سے پہلے تو کہ ایس بی ایس ریڈیو پہ آپ نے جو ہے وہ ہمیں مجھے مدعو کیا. میں انڈس ہسپتال کے اندر, ہمارا ایک گلوبل نیٹورک ہے جس کے اندر میں میرا ذمہ داری ریسورس ڈیولپمنٹ کی ہے. جتنی بھی فنڈ ریزنگ ہوتی ہے گلوبلی آؤٹ سائڈ پاکستان, ہم اس وقت رجسٹرڈ ہیں پاکستان سے باہر, یو ایس میں ہیں, یو کے میں, کینیڈا, آسٹریلیا میں, جرمنی, فرانس, سوئٹزرلینڈ. سو آئی مینیج آل دوز چیریٹی آؤٹ سائڈ پاکستان. میں بیسڈ کینیڈا میں ہوتا ہوں, نارتھ امریکہ میں, چونکہ ہمارا خاصا بڑا ہب نارتھ امریکہ میں ہے. اور جتنی بھی ریسورس ڈیولپمنٹ ایکٹیویٹیز, جتنی بھی کمیونٹیز کو موبائلائز کرنا ہوتا ہے آؤٹ سائڈ پاکستان, نان ریزیڈنٹ پاکستانیز کو, تو وہ فنکشن میرے پاس ہے.
اس طرح کی جو فنڈ ریزنگ پروگرامس ہوتے ہیں, چیریٹی پروگرامس ہوتے ہیں, اس میں بہت سی ہماری شو بیس کی شخصیات بھی شریک ہوتی ہیں اور کافی لوگوں کو اٹریکشن ہوتا ہے وہاں, بڑی فنڈ ریزنگ بھی ہوتی ہے. کتنا انشیور کیا جاتا ہے, کتنا پرسنٹ اس فنڈ ریزنگ کا ایکچولی فنڈنگ میں جا سکے انڈس ہسپتال کی چیریٹی کے کام میں؟
جی, اس میں نا میں تھوڑا سا زیادہ تھوڑی سی تفصیل سے بتانا چاہوں گا کہ دو قسم کی جنرلی چیریٹیز ہوتی ہیں. ایک تو وہ ہوتی ہیں کہ جن کے جو چیریٹیز جنرلی فنڈز جمع کرتی ہیں, کسی پروجیکٹ کو فنڈ کرتی ہیں, اور کچھ ایسے ہوتے ہیں جو پروجیکٹ خود ہوتے ہیں. جیسے انڈس ہسپتال خود ایک پروجیکٹ ہے, تو ہم انٹرنیشنلی جاتے ہیں اور جا کے فنڈ ریزنگ ایکٹیویٹیز کرتے ہیں. تو ہمارا جو گلوبل ایک اسٹینڈرڈ ہے وہ ہے تقریباً 5% کے قریب ایسا فنڈ وہ ہوتا ہے کہ جو ہمارے ایڈمنسٹریشن چارجز ہوتے ہیں, ایکسیپٹ فار دی ون تھنگ میں کلیریفائی کرتا ہوں, ایونٹس وغیرہ. جب ایونٹ مینیج کرتے ہیں تو ایونٹ کے اندر ٹکٹڈ ایونٹس ہوتے ہیں, جیسے بھی ہمارے سڈنی میں یا میلبرن یا پرتھ میں جو ایونٹس ہو رہے ہیں, یہ ٹکٹڈ ایونٹس ہوتے ہیں. ان ٹکٹڈ ایونٹس کے اندر لوگ ٹکٹ دے کر آتے ہیں, جو فوڈ کا, وینیو کا, یہ تمام کے تمام اخراجات اس سے پورے ہوتے ہیں, تو وہ ہم اس کو ڈونیشن میں شامل نہیں کرتے. لیکن ادر دین دیٹ ہمارا گلوبل اسٹینڈرڈ 5 یا 6 سے 7% ہوتا ہے. اس میں جنرلی بہت سارے لوگ کریڈٹ کارڈ یا بینک چارجز کے تھرو پے کرتے ہیں, 3-3.5% اس پہ ہوتا ہے. باقی تمام کے تمام پیسے جو ہیں ڈائریکٹلی انڈس ہسپتال کو مدد کرنے میں استعمال ہوتے ہیں.
پاکستان میں کون سے ایسے پروجیکٹ اس وقت زیر تکمیل ہیں جن کا آپ ذکر کرنا چاہیں؟
انڈس ہسپتال ہم نے اسٹارٹ تو ایک ٹرشری کیئر ہسپتال کراچی سے کیا تھا, اور آئیڈیا یہ تھا کہ پاکستان کے اندر آپ کو پتہ ہیلتھ کی سہولیات کیا ہیں, اور آئیڈیا یہ تھا کہ لوگوں کو بغیر ڈسکرمنیشن کے ہیلتھ کی سہولیات دی جائیں. لیکن فوراً ہی ہمیں احساس ہوا کہ اسپتالوں کے علاوہ پاکستان کے اندر جو ہے نا, جو رورل ایریاز ہیں وہاں پہ لوگ اتنے غریب ہیں کہ اسپتالوں میں بھی نہیں آ سکتے. تو اس کے بعد انڈس ہسپتال نے اپنا پرائمری کیئر پروگرام یا آؤٹ ریچ پروگرام شروع کیا. اس آؤٹ ریچ پروگرام کا مقصد یہ تھا کہ ارلی ڈیٹیکشن اینڈ پروینشن, تاکہ ہیلتھ کی سہولیات لوگوں کے ڈور اسٹیپ تک پہنچائے جائیں. اور اس میں ہم نے 2000 یہ کچھ سیلاب آئے 2022 کا, یہ اس سے پہلے سیلاب آیا, ہم نے اپنے نیٹورک کو کنورٹ کیا, خاصا موبائل نیٹورک پہ کیا. اب ہمارے موبائل ڈائیگنوسٹک سینٹرز ہیں, موبائل ہاسپٹلز ہیں, وی ایون ہیو اے بورڈ کلینک. تو اس وقت جو ہمارا جو ایم ہے, ہماری دو طرح سے ایکسپینشن ہو رہی ہے. تقریباً انڈس ہسپتال 60 لاکھ مریضوں کا سالانہ علاج کرتا ہے. ان 60 لاکھ مریضوں کا علاج تو کرتا ہے, لیکن آپ کو پتا ہے پاکستان کے جو حالات ہیں اس میں 60 لاکھ بھی بہت کم ہیں. تو انڈس ہسپتال از ایکسپینڈ کر رہا ہے. تو اس وقت ہمارے جو 3 پروجیکٹ ہیں جو ایکسپینشن کے مرحلے میں ہیں, ایک سب سے پہلے جو کراچی میں مین ہسپتال ہے جو 350 بیڈ کا تھا, اس کو 1350 بیڈ کے اوپر ہم لے جا رہے ہیں. $300 million کا پروجیکٹ ہے, سائزیبل پروجیکٹ ہے. ابھی ثانیہ نے بھی اس کا ذکر کیا, الحمدللہ فیز ون جو ہے اس ہسپتال کا اسٹارٹ ہو گیا ہے, اس کی ایمرجنسی شروع ہو گئی ہے. سملرلی لاہور میں ایک ہسپتال ہے ہمارا 600 بیڈ کا, وہ تقریباً کمپلیٹ ہو گیا ہے, اب اس کو فنکشنل کرنا ہے. تیسرا ہمارا پرائمری کیئر نیٹورک ہے. اور آسٹریلیا میں بھی ہم نے جو لاسٹ اپنی فنڈ ریزنگ ایونٹ کی تھی, یہ جب سیلاب آیا تھا 2022 کا, اس کے بعد ہم نے یہاں پہ لوکل چیریٹیز کے ساتھ, ہیومن اپیل کے ساتھ مل کے خاصی یہاں پہ ایکٹیویٹیز کی تھیں, اور وہ پیسے جو ہم نے آسٹریلیا سے موبائلائز کیے تھے وہ ہم نے موبائل وینس میں بلوچستان اور سندھ کے افیکٹڈ ایریاز کے اندر استعمال کیے تھے. تو اس وقت انڈس ہسپتال از گروئنگ ان آل ڈائریکشن, کیونکہ ضروریات پاکستان میں بے تحاشا ہیں. تو چاہے وہ کراچی کا ہسپتال ہو جس کو ایکسپینڈ کرنا ہے, یہ ہسپتال جب ایکسپینڈ ہو جائے گا تقریباً 1350 بیڈ کا اسپتال ہے, 1,200,000 مریضوں کا سالانہ جو ہے یہ علاج کر سکے گا, تقریباً 40 آپریشن تھیٹر ہیں اس کے اندر, اور سملرلی جو ہے ہمارا پرائمری کیئر نیٹورک از ایور گروئنگ.
بیرون ملک رہنے والے خاص طور پہ پاکستانی جب کسی چیریٹی کے بارے میں بات کرتے ہیں یا اس کے بارے میں سوچتے ہیں کچھ حصہ لینا اس میں, تو ایک شفافیت یا ٹرانسپیرنسی کا ایک ہیلوجن رہتا ہے, کس طرح اس کو انشیور کرتے ہیں کہ اس میں ٹرانسپیرنسی رہے اور جو فنڈنگ جس مقصد کے لیے دی گئی ہو اسی طرح پروجیکٹس کے اوپر استعمال ہو؟
دیکھیں پاکستان میں جو انڈس اسپتال کام کر رہا ہے اس میں ہم ٹرانسپیرنسی اینڈ گورننس کا بڑا ہائیسٹ اسٹینڈرڈ کو مینٹین کرتے ہیں. سیکشن 42 کمپنی ہے, اس کے علاوہ بگ فور کمپنیز آڈٹ کرتی ہیں, لیکن اس کے علاوہ جو عام آدمی کے لیے جب ہم دنیا بھر میں جاتے ہیں, ابھی ریسنٹلی میرے ساتھ ڈاکٹر عبدالباری خان بھی تھے, ہم ایک پورا یورپ کا اور مڈل ایسٹ کا دورہ کرتے ہوئے وہاں سے آئیں, کہ جب آپ کسی پروجیکٹ کے بارے میں لوگوں کو بتاتے ہیں اور لوگ جب جا کے خود ایکسپیرینس کرتے ہیں اس پروجیکٹ کو ایکچوئل ہوتا ہوا دیکھتے ہیں تو لوگوں کو یقین آ جاتا ہے کہ یہ واقعی یہ پروجیکٹ ٹھیک ہے یا نہیں ہے, تو پروجیکٹ کام خود بولتا ہے. اس کے علاوہ ہم کوشش یہ کرتے ہیں کہ یہاں پر بھی جتنا بھی ہمارا نیٹورک ہے, جیسے آسٹریلیا میں جب ہم نے اس کو لانچ کیا تو یہاں پہ زیادہ تر فزیشینس تھے جنہوں نے شروع میں لبیک کہا یا اور کچھ ایسے لوگ تھے, اور یہ تمام کے تمام وہ لوگ ہیں پچھلے 5-6 سال سے کام کر رہے ہیں, جیسے یہاں پر ہمارے پریزیڈنٹ جو ہیں ڈاکٹر سعید خان ہیں, تو یہ بغیر کسی بھی قسم کے کوئی کسی بھی نفع کے کسی بھی اس کے, یہ بالکل 100% والنٹری آرگنائزیشن کے طور پہ کام کر رہے ہیں, تمام کے تمام اکاؤنٹس اینڈ ایوری تھنگ از آڈیٹڈ لوکل لاس کے حساب سے اس کا کیا جاتا ہے. تو انڈس اسپتال جو ہے گورننس اینڈ ٹرانسپیرنسی پہ اسپیشل فوکس ہے, اسی وجہ سے میں پاکستان میں جب ادارہ شروع ہوا ڈاکٹر عبدالباری خان اور ان کے چند دوستوں نے اسٹارٹ کیا تھا, لیکن فوری طور پہ انہیں اس کو جو ہے پورا ایک انسٹیٹیوشن میں کنورٹ کیا, اور اب ہمارا پورا ایک بہت بڑی جنرل باڈی ہے, اس میں سے بورڈ الیکٹ ہوتا ہے. آج انڈس اسپتال پاکستان میں جو بورڈ ہے اس کا کوئی پرماننٹ ممبر نہیں ہے, وہ تمام کے تمام وہ لوگ ہیں, وہ تمام لوگ موجود ہیں جو لوگ ابھی ہیں وہ پہلے فرسٹ بورڈ پہ نہیں تھے. تو ایک پراپر انسٹیٹیوشن کی شیپ ہے جس میں کسی انڈیویجول کا کسی قسم کا کوئی اسٹیک نہیں ہے جیسے کہ اور بہت سارے اداروں میں ہوتا ہے. دوسرا یہ کہ کام خود بولتا ہے, بہت ساری دفعہ لوگ پہلے ہم بتاتے ہیں تو لوگوں کو یقین نہیں آتا کہ بالکل 100% فری کر رہے ہوں گے, لوگ جاتے ہیں وزٹ کرتے ہیں دیکھتے ہیں ایکسپیرینس کرتے ہیں فرسٹ ہینڈ, اینڈ دین ایکچولی لوگوں کا ٹرسٹ اس کے ساتھ گین ہوتا ہے.
آسٹریلیا میں رہنے والے پاکستانیوں سے کیا کہنا چاہیں گے؟
آسٹریلیا میں جو رہنے والے پاکستانی ہیں اس میں ہم صرف یہ بتانا یہ کہنا چاہتے ہیں دو چیزیں ہیں, انڈس اسپتال یا انڈس اسپتال جیسے اور ادارے جتنے بھی ہیں, چاہے اس میں شوکت خانہ ہو چاہے اس میں ایس آئی یو ٹی ہو یا ٹی سی ایف ہو, ان تمام کے تمام اداروں کے جو انٹرنیشنل سپورٹر ہیں وہ زیادہ تر وہ لوگ ہیں جو 40 یا پلس ہیں, جنہوں نے پاکستان میں رہے ہیں یا پاکستان کو دیکھا ہے.
Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.